अब सब ग्रेजुअली डेमोक्रेसी जो है वो दुनिया में बहुत पॉपुलर सिस्टम ऑफ गवर्नमेंट बन गया है। आपके ख्याल में कुरान और हदीस से क्या सूरत मालूम होती है? क्या अव्वल तो इस्लाम ने कोई मुतायन सिस्टम पॉलिटिकल दिया है, और दूसरा ये कि क्या नामजदगी हमारे दीन के करीब तर है या इंतखाब?
देखिए, जहाँ तक अल्लाह ताला का ताल्लुक है, उसने तो बिल्कुल वाज़े तरीके पर जब मुसलमानों के नज़्म को वजूद में लाने का मौका आया तो ये बता दिया कि अमरहुम शूरा बैनहुम, यानी मुसलमानों का नज़्म ना बंदूक की बुनियाद पर कायम होगा, ना किसी तबके की बुनियाद पर कायम होगा, ना इसमें उलमा को खुसूसी इख्तियार हासिल है। ये जब भी कायम होगा ये आम लोगों की राय की बुनियाद पर कायम होगा। तो इस वजह से अल्लाह ताला का तजवीज़ करदा नज़्म तो जमहूरियत ही
जमहूरियत।
अब आपने जमहूरियत को इख्तियार कर लिया, उसकी फॉर्म क्या होगी उस पर दुनिया ने बड़ा काम किया है। इस वक्त दुनिया में कोई जमहूरियत की एक किस्म नहीं पाई जाती। आप फ्रांस में देखें, बिल्कुल अलग निज़ाम है, जर्मनी में अलग निज़ाम है, अमेरिका का अपना एक निज़ाम है। इसी तरीके से पार्लिमानी जमहूरियत की जो रवायत इंग्लिस्तान से चली है वो भी बाज़ मुल्कों में नई सूरतें इख्तियार कर चुकी हुई है। तो इसको आप फॉर्म के लिहाज से मुताला करके कोई भी सूरत दे सकते हैं, लेकिन उसकी रूह वो अल्लाह का हुक्म भी है और वो इल्म व अक्ल का तकाजा भी है कि हुकूमत कायम करने का हक लोगों को है। इसलिए कि हुकूमत अपनी ज़ात में कोई चीज़ नहीं है, ये तो असल में इख्तियार का सूए इस्तेमाल है जिसकी वजह से हम अपने लिए एक हुकूमत कायम करने पर मजबूर हो जाते हैं। तो जब हम मजबूर होते हैं तो ये तय भी हमें ही करना है कि हमारा हुक्मरान कौन होगा, और वो हमारी राय से वजूद में आएगा, हमारी राय से महरूम होकर लाजमन घर वापस चला जाएगा, यानी इसकी कोई गुंजाइश नहीं है। इसी वजह से बहुत बहसें इस पर होती हैं और इसमें नजरिया ज़रूरत हमारे यहाँ भी कारफरमा रहा है, लेकिन ये बात तय है कि ये कौम का हक है, ये लोगों का हक है, उनको अपने हुक्मरानों का फैसला करना है। लोग अगर अपने हुक्मरानों पर एतमाद रखते हैं, वो अपने मुंतखब लोगों के तहत ज़िंदगी बसर कर रहे हैं, किसी का ये काम नहीं है कि वो उसमें मुदाखलत करे, पसपर्दा रह के मुदाखलत करे, बिलवास्ता मुदाखलत करे, बराए रास्त मुदाखलत करे। अगर वो तख्ता उलटता है, आवाम की हुकूमत को ख़त्म करता है, लोगों के मुंतखब हुक्मरान के खिलाफ इकदाम करता है, ये बिल्कुल वाज़े सरी बगावत है और ये दीनी लिहाज से कबीरा गुनाह है। इसका कोई तसव्वुर नहीं किया जा सकता।
कबीरा गुनाह है,
कबीरा गुनाह है, इसलिए कि इसमें अहद तोड़ दिया गया है, इसमें बगावत का इरतकाब किया गया है। दीन में जो गुनाह है उनमें सबसे बड़ा गुनाह,
अल्लाह ताला कह रहा है,
दीन में सबसे बड़ा गुनाह शिर्क है और सबसे बड़ा जुर्म फसाद है। इस शख्स ने असल में बगावत का इरतकाब किया है। रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने सराहत के साथ कहा है कि मुसलमान जब किसी हुक्मरान पर एतमाद करके उसके तहत ज़िंदगी बसर कर रहे हों, उसके खिलाफ इकदाम करना ये बगावत का इरतकाब है और इस शख्स की सजा जो है वो मौत है। ये खुद रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम बयान फरमा दी है। और इसको आप आईन कहते हैं, ये कोई चार या पाँच सफहात की दस्तावेज़ नहीं है, ये एक कौमी मीसाक है, ये खुदा का दिया हुआ अहद है। लोग कहते हैं कि ये जो आईन है या दस्तूर है या जो कवानीन बनाए जाते हैं या पार्लियामेंट जो कानून साजी करती है, इससे क्या फर्क पड़ता है, जब चाहेंगे उठाकर फेंक देंगे।
ये कोई कुरान भी कहा गया कि कुरान और हदीस,
ये कुरान और हदीस नहीं है। कुरान और हदीस ही ने हमें अहद की वफा का हुक्म दिया है, ये हमारे अहद हैं। आप देखते हैं कि इसके तहत हमारा सारा निज़ाम कायम होता है, तो इस वजह से इसकी कोई गुंजाइश नहीं है। आप लोगों के फैसले को मुस्तरद नहीं कर सकते, ये अवाम का हक है, लोगों का हक है, आम मुसलमानों का हक है, ये हक उनको खुदा ने दिया है। और जब वो अपनी कोई हुकूमत कायम कर लेते हैं तो फिर किसी का काम नहीं है कि वो कोई इस्तिब्दादी नज़म कायम करे, वो बंदूक के ज़ोर पर कब्ज़ा करने की कोशिश करे। जो शख्स भी इस जुर्म का इरतकाब करता है तो उसे वाज़े होना चाहिए कि ये वही जुर्म है जिसका जिक्र सूरह माईदा में आया है और जिसमें अल्लाह ताला ने कहा है कि जो लोग इस बगावत के जुर्म का इरतकाब करते और इस तरह ज़मीन पर फसाद बरपा करते हैं उनकी सज़ा फिर यही है, इन्नमा जज़ाउल्लज़ीना युहारिबूनल्लाह व रसूलहु व यसअउना फिल अर्ज़ फसादा। जब मुसलमानों का नज़म कायम हो गया और एक शख्स उसको तोड़ता है, उसके खिलाफ फौजी ताकत से कोई इकदाम करता है, बंदूक की ताकत से इकदाम करता है, वो हकीकत में वही काम करता है जो एक डाकू आपके घर में आके करता है, वो इससे मुख्तलिफ नहीं है। और जब वो ये इकदाम करता है तो फिर उसकी सजाएं सख्त तरीन सजाएं हैं जो कुरान ने बयान की हैं। यानी इस तरह के लोग हैं कि जिनके बारे में ये कहा कहीं युकत्तल इबरतनाक तरीके से कत्ल कर दिया जाए और युसल्लब इबरतनाक तरीके से सलीब दे दिया जाए। फिर ये कहा तुकत्ता आदी हम वारजुल हम मिन खिलाफ, इनके हाथ पांव बराबर काट दिए जाए और फिर और यूनफो मिन अलर्ज या जमीन से जलावतन कर दिया जाए। तो इसकी कोई गुंजाइश ही नहीं है। یعنی اس کے لیے کسی عدالت کے پاس جانے کی ضرورت نہیں ہے، کوئی فتویٰ لینے کی ضرورت نہیں ہے، اللہ تعالیٰ نے بالکل واضح طور پر بتا دیا ہے یہ لوگ ہیں جن پر حکومت کرنی ہے، وہ فیصلہ کریں گے ان کا حکم.
لیکن جاوید صاحب جب لوگ فیصلہ کریں گے آپ یہ فرما رہے ہیں، تو لوگوں کو ہم نے دیکھا ہے کہ وہ عصبیت کی بنیاد پر جو ہے وہ فیصلہ کرتے ہیں کہ یہ میرے قبیلے کا ہے، فلاں شخص میری قوم کا ہے، تو وہ اس کی بنیاد پر فیصلہ کرتے ہیں، اور عصبیت کو تو نبی صلی اللہ علیہ وسلم نے کنڈیم کیا ہے، مذمت کی ہے اس کی.
تو آپ بھی مذمت فرمائیے، لوگوں کی اصلاح کریں، ان کی تعلیم کا بندوبست کریں، یعنی اس سے زیادہ حق آپ کو کیا دیا گیا ہے؟ فیصلہ انہوں نے کرنا ہے،
بے شک وہ عصبیت کی بنیاد پہ ہی کریں،
جس بنیاد پر کریں. اگر کوئی غلط فیصلہ کر رہا ہے آپ کے خیال میں، تو آپ جائیے اور جا کر ان کے سامنے یہ بات رکھیے کہ آپ غلط فیصلہ کر رہے ہیں. آپ کو ان کے فیصلے کے خلاف بغاوت کا حق کس نے دیا ہے؟
ٹھیک ہے،
یعنی یہ معلوم رہنا چاہیے.
انہیں ایجوکیٹ کریں، بغاوت نہیں کر سکتے،
بغاوت نہیں کر سکتے،
ایجوکیٹ کریں.
یہ جو عام طور پر کہا جاتا ہے نا کہ دیکھیے بات یہ ہے کہ جی ہم نے جب فلاں اقدام کیا تھا تو لوگوں نے تو کچھ کہا نہیں. بھائی آپ میرے گھر میں کلاشن کوف لے کے داخل ہو جائیں تو میں کیا کروں گا؟ اپنی عزت آبرو بچانے کے لیے میں خاموش ہو جاؤں گا، اور کیا کروں؟
ٹھیک.
تو اللہ تعالیٰ نے جو حق دیا ہے وہ لوگوں کو دیا ہے، علم و عقل نے حق دیا ہے لوگوں کو دیا ہے، یہ فیصلہ ان کو کرنا ہے. کسی آدمی کو بہت شوق ہے اگر، تو اسے چاہیے کہ جن چیزوں کو وہ غلط سمجھتا ہے ان کو وہ لوگوں کو بتائے. علماء کی ذمہ داری بھی آپ دیکھیے کیا ہے، انذار، خبردار کرنا، دلیل سے بات کو واضح کرنا، بات سمجھانا، اس سے آگے کوئی ذمہ داری نہیں، بلکہ اس سے آگے کوئی حق بھی نہیں ہے. اسی وجہ سے جب وہ فتویٰ دیتے ہیں، جب وہ تکفیر کرتے ہیں، جب وہ لوگوں کفر و ایمان کے فیصلے کرتے ہیں، تو ہم کہتے ہیں آپ اپنے حق سے تجاوز کر رہے ہیں. آپ کا کام صرف یہ ہے کہ آپ یہ بتائیں کہ غلط کیا ہے، صحیح کیا ہے. اسی طرح آپ کا بھی یہ فرض ہے کہ آپ لوگوں کو بتائیں، اس لیے کہ آپ کی ذمہ داری ہے کہ آپ اگر کسی چیز کو غلط سمجھتے ہیں تو دلیل کے ساتھ دوسرے لوگوں کے سامنے اس کو رکھیں، واضح کریں. لیکن بندوق ہاتھ میں پکڑ کر قبضہ کرنے کا حق آپ کو کس نے دیا؟
ٹھیک.
تو اس وجہ سے اس کے لیے کوئی تاویل نہیں ہو سکتی، کوئی ضرورت کا نظریہ اس میں وجود پذیر ہی نہیں کیا جا سکتا. یہ جس کو ضرورت کا نظریہ کہتے ہیں، دیکھیے میں تھوڑی دیر کے لیے بتا دوں کہ وہ کیا چیز ہے. وہ اصل میں کیا ہے، وہ استیلا اور تغلب کو ماننا ہے. یعنی ایک شخص نے اپنی حکومت آگے قائم کر دی، قبضہ کر لیا. اچھا اب قبضہ کر لیا تو کریں کیا؟ یعنی لڑیں گے تو اس کے پاس بندوق ہے، مارے گا
مزید خرابی پیدا،
تو مزید خرابی پیدا ہوگی. تو اس وجہ سے یہ خیال کیا جاتا ہے کہ بالفعل، یعنی بالکوا نہیں، بالفعل اس صورتحال کو قبول کر لیا جائے. اسی اصول کے اوپر بادشاہتوں کو قبول کرنا پڑتا ہے. بھیا بادشاہتیں ہیں، قائم ہو گئیں. آپ جانتے ہیں کہ کوئی آدمی اگر حرم میں کھڑے ہو کے بھی دو لفظ کہہ دے تو وہ اگلے دن وہاں موجود نہیں ہوگا. تو جب صورتحال یہ پیدا ہو جاتی ہے تو پھر لوگ خاموش ہو جاتے ہیں. لیکن کیا اس کے نتیجے میں استبداد جائز ہو جاتا ہے؟ استیلا جائز ہو جاتا ہے؟ تغلب جائز ہو جاتا ہے؟ بندوق کے ذریعے سے اقتدار حاصل کرنا جائز ہو جاتا ہے؟ نہیں، یہ ہر حال میں ناجائز ہے اور بہت بڑا گناہ ہے. میں نے آپ سے عرض کیا کہ گناہوں میں سب سے بڑا گناہ شرک ہے، اور جرائم میں سب سے بڑا جرم فساد فی الارض ہے. اور یہ فساد ہے اس لیے کہ اصل میں طاقت سے آپ نے ایک پوری کی پوری قوم کو یرغمال بنا لیا اور اس پر قبضہ کر لیا ہے، اور آپ کہتے ہیں کہ میں آپ کی اصلاح کرنے کے لیے آیا ہوں، آپ فساد کرنے کے لیے آئے ہیں.